उसको डिग्निफाइड एंड वेरी डिसेंट मैन, तो लोगों के उसके साथ साथ जो है ना ऑटोमेटिकली उनके जो कॉन्सेप्ट्स हैं एंड व्हाट देयर व्यू पॉइंट्स आर, दे आर चेंजिंग एंड दैट्स अ गुड थिंग.
आज जो लोग आपको देखेंगे परफॉर्म करते हुए, क्या दिखाना चाहते हैं आप उनको
स्टेज पे? बड़ा मजा आएगा. बाकी अगर वो लोग खुश होते हैं और हम उनको उनकी हेक्टिक किस्म की ज़िंदगी में, हम इतनी हेक्टिक तो मतलब कंपैरेटिवली हमारा मुल्क में थोड़ा डिफिकल्ट है, बट अगर हम किसी को भी पूरी दुनिया में 5-10 मिनट रिलीफ दे सकते हैं हेक्टिक रूटीन से और वो खुश होकर यहाँ से जाएं और एक इम्प्रेशन लेके जाएं, बेशक नाचें ना नाचें, नाचें ना गाएं, जो भी हो, हम एज म्यूजिशियंस खुश हैं.
पाकिस्तान में इस वक्त शाम के 7:30, भारत में 8, और यहाँ हमारे स्टूडियोज़ की घड़ियों में सुबह के 10:30 बज रहे हैं. वॉइस ऑफ अमेरिका वाशिंगटन की उर्दू सर्विस से मैं हूँ खालिद हमीद, खबरों के एक और बुलेटिन के साथ. पाकिस्तान में हुक्काम ने बताया है कि कुदरती आफात से बेहतर तौर पर निपटने के लिए 10 साल मनसूबा तैयार कर लिया गया है. पाकिस्तान में गुज़श्ता कई बरसों से कुदरती आफात ने तबाही मचाई हुई है और आवाम में इनसे बेहतर तौर पर नबर्द आजमा होने के लिए आगाही की बेहद ज़रूरत है. इस्लामाबाद से जलील अख्तर की एक रिपोर्ट.
पाकिस्तान में अहदेदारों का कहना है कि मुल्क में कुदरती आफात से निमटने के लिए एक जामे मंसूबा बनाया गया है जिसमें 10 साल कौमी हिकमत अमली भी शामिल है. आफात में कमी के लिए इकदाम के आलमी दिन के मौके पर मुल्क में कुदरती आफात से निमटने के कौमी इदारे के सरबराह मेजर जनरल सईद अलीम ने एक बयान में कहा है कि पाकिस्तान को हालिया सालों में कुदरती आफात का तवातर से सामना रहा है, इसलिए जलजलों और सैलाब की वजह से नुकसान को कम करने के लिए आवाम में शऊर बेदार करना बहुत जरूरी है. मेजर जनरल सईद अलीम ने कहा कि दुनिया में माहौलियाती तब्दीलियों और मामर अफराद की बढ़ती हुई आबादी की वजह से गरीब ममालिक में बसने वाले ऐसे शहरियों के लिए खतरा बढ़ गया है. पाकिस्तान दुनिया में 6ठा गुंजान आबाद मुल्क है और उसका शुमार दुनिया के उन 15 ममालिक में होता है जहाँ 60 साल से बड़ी उम्र के अफराद की तादाद 1 करोड़ से ज्यादा है. कुदरती आफात की सूरत में अब पाकिस्तान में भी मुतासर अफराद में खवातीन और बच्चों के अलावा मुअम्मर अफराद भी शामिल हैं. पाकिस्तान में सैलाब जैसी कुदरती आफात का हालिया बरसों में मामूल रहा है, ताहम इसके असरात तमाम आबादी पर यकसा नहीं होते. इस हवाले से मुअम्मर अफराद सबसे ज्यादा मुतासर होते हैं. सईद अलीम का कहना है कि इसीलिए इस साल आलमी दिन के मौके पर मुअम्मर अफराद को कुदरती आफात से बचाव के लिए आगाही बढ़ाने पर खसूसी तवज्जो दी गई है. NDMA के तर्जुमान अहमद कमाल ने वॉइस ऑफ अमेरिका से एक गुफ्तगू में कहा है कि जब कुदरती आफात आती हैं तो मुअम्मर अफराद ज्यादा मुतासर होते हैं क्योंकि उन्हें नकलो हरकत के मसाइल का सामना करना पड़ता है.
जिस वक्त डिजास्टर्स आते हैं तो उसमें खास करके जो बुजुर्ग हमारे माँ और बाप जो होते हैं वो सबसे ज्यादा अफेक्ट होते हैं. उनकी मूवेबिलिटी के प्रॉब्लम होते हैं. अगर वो डिसलोकेट हो जाए, डिसप्लेस हो जाए, दोनों सूरतों में बड़े इश्यूज आते हैं फैमिली के लिए और ओवरऑल एक सोसाइटी के पॉइंट ऑफ व्यू से.
पाकिस्तान में हालिया चंद सालों से मुल्क को तवातर के साथ सैलाबों का सामना रहा है. 2010 में मुल्क में आने वाले सैलाब की वजह से 2 करोड़ से ज्यादा अफराद मुतासर हुए, जिनमें 40% से ज्यादा खवातीन, बच्चे और मुअम्मर अफराद थे. जबकि हालिया मानसून की बारिशों की वजह से आने वाले सैलाब ने खास तौर पर सूबे पंजाब के वसी इलाके को मुतासर किया. हालिया सैलाब से पाकिस्तान में 367 अफराद हलाक और 25 लाख से ज्यादा अफराद मुतासर हुए. मोहम्मद जलील अख्तर, वॉइस ऑफ अमेरिका, इस्लामाबाद.
अमरीका के वजीर खारजा जॉन कैरी इतवार को काहिरा में थे जहां एक डोनर्स कॉन्फ्रेंस में 30 से ज्यादा ममालिक ने गजा की तामीर नौ के लिए 5.4 बिलियन डॉलर की रकूम का वादा किया है. कॉन्फ्रेंस से हासिल होने वाले फंड्स गजा की पट्टी पर हम्मास और इसराइल के दरमियान 50 दिनों पर मुहित हालिया लड़ाई से होने वाली तबाहकारियों के बाद इस शहर के बाद हिस्सों की तामीर नौ के लिए खर्च किए जाएंगे. नसफ़ रकूम फ़लस्तियों की इमदाद और तामीर नौ पर खर्च होगी, जबकि नसफ़ फ़लस्तनी इलाकों के लिए बजट में इमदाद के लिए फ़राहम की जाएगी. मिस्र के दारकूमत से वॉइस ऑफ अमेरिका के लिए स्कॉट स्टन्स ने फ़लस्तीन इसराइल तनाज़े के 2 रियासती हल पर कोशिशों की तला दी है. मजीद तफसीत नीलोफर मुगल से.
वजीर खारजा कैरी ने इस डोनर कॉन्फ्रेंस में अमरीका की तरफ से मजीद 21 करोड़ 20 लाख डॉलर की इमदाद का ऐलान किया ताकि गजा के मुख्तलिफ इलाकों की तामीर नौ के लिए फ़लस्तीनी हुकाम की मदद की जा सके. جہاں ہزاروں فلسطینی ابھی بھی بغیر چھت کے رہ رہے ہیں۔ لیکن اس کانفرنس کا بنیادی مقصد اسرائیلی فلسطینی تنازع کو حل کرنے میں درپیش مسائل کو دور کرنا ہے۔ مصری صدر عبد الفتح السیسی نے کانفرنس کی ابتدا کرتے ہوئے اپنے خطاب میں کہا کہ یہ نہ صرف ہمدردی اور مدد سے متعلق ہے بلکہ ان کے الفاظ میں صرف ایک مستقل اور جامع تصفیے پر قائم دیرپا امن کے لیے کوششیں بھی کرنا ہے۔ وزیر خارجہ کیری نے کہا کہ اگست کے مہینے میں ختم ہونے والی لڑائی کے بعد سے فائر بندی کا نفاذ امن کا نیم البدل نہیں ہے۔
There is nothing sustainable about the status quo. In the end, the underlying causes of discontent and suspicion and anger,
وہ کہہ رہے ہیں کہ موجودہ صورتحال میں کچھ بھی دیر پا نہیں۔ آخر میں ناراضگی، شکوک و شبہات اور برہمی جو اسرائیل مغربی کنارے اور غزہ میں پائی جاتی ہے، صرف اسی صورت میں دور کی جا سکتی ہے جب اس تنازع کو حل کیا جائے۔ ناروے کے وزیر خارجہ بورج برینڈے کا کہنا ہے کہ اس معاملے میں بہت سے جائز سوالات سامنے آتے ہیں کہ کیوں ڈونرز ممالک ایک بار پھر تعمیر نو کے اخراجات برداشت کریں جس سے حریف جماعتوں نے نقصان پہنچایا ہے، اور جبکہ حتمی فائر بندی یا پرامن سیاسی فریم ورک پر کوئی معاہدہ طے نہیں پایا۔ ان کے الفاظ ہیں،
The people of Gaza cannot be held hostage to negotiations that may or may not
وہ کہہ رہے ہیں کہ غزہ کے لوگوں کو مذاکرات کے لیے یرغمال نہیں بنایا جا سکتا۔ ہو سکتا ہے کہ جن کا کوئی ایسا نتیجہ نکلے یا نہ نکلے جو ان کے خواہشات کے مطابق نہ ہو۔ فلسطینی صدر محمود عباس نے شفاف اور جامع دو ریاستی حل کے لیے مذاکرات کے فوری آغاز پر زور دیا، جس کے تحت فلسطینی عوام کی خود مختاری، آزادی اور وقار کا احترام ہو۔ انہوں نے شہریوں کے خلاف اسرائیلی فوجی کارروائی کی تحقیقات کرنے کے مطالبے کو دہرایا۔ انہوں نے ایک مترجم کی مدد سے اپنے خطاب میں کہا،
The Israeli offensive and the success and the consequential destruction
وہ کہہ رہے ہیں کہ اسرائیل کی جانب سے جارحیت اور غزہ کی تباہی ناقابل برداشت ہے اور اس کا احتساب کیا جانا لازمی ہے۔ اسرائیلی حکام ان مذاکرات میں شریک نہیں تھے، لیکن وزیراعظم بنجامن نیتن یاہو نے گزشتہ ماہ اقوام متحدہ کی جنرل اسمبلی سے کہا تھا کہ اس کی انسانی حقوق کی کونسل اسرائیل کی تحقیقات کر رہا ہے، بجائے اس کے کہ وہ حماس کی تحقیقات کرے جس نے معصوم لوگوں کو تحفظ دینے والے اس کے نوبل مشن کی ساکھ خراب کی ہے۔ وزیر خارجہ کیری نے دو ریاستی حل کے لیے فریم ورک پر 9 ماہ مذاکرات کی قیادت کی، لیکن وہ مذاکرات اپریل میں ناکام ہو گئے۔ انہوں نے کہا کہ اوباما انتظامیہ اس عمل میں دوبارہ شمولیت کے لیے تیار ہے، لیکن غزہ میں حماس کے کنٹرول سے متعلق اسرائیل کے سیکیورٹی خدشات کو دور کرنا بھی لازمی ہے۔
As long as there is a possibility that Hamas could fire rockets on Israeli civilians at any time,
وہ کہہ رہے ہیں کہ جب تک اس بات کا امکان موجود ہے کہ حماس اسرائیلی شہریوں پر کسی بھی وقت راکٹ فائر کر سکتا ہے، تو غزہ کے لوگوں کے لیے مستقبل کے تنازع کا خطرہ موجود رہے گا۔ ان مذاکرات سے ہٹ کر سیکرٹری کیری لیبیا میں عدم استحکام، ایران کے ساتھ جوہری مذاکرات اور شام اور عراق میں اسلامک اسٹیٹ کے جنگجوؤں کے خلاف لڑائی پر تبادلہ خیال کے لیے دیگر وزراء خارجہ کے ساتھ علیحدہ ملاقاتیں بھی کریں گے۔ نیلوفر مغل، وائس آف امریکہ، واشنگٹن۔
بولیویا کے صدر ایوو موریلس نے اتوار کے روز کے انتخابات کے بعد اپنی فتح کا اعلان کیا ہے۔ وہ تیسری مدت کے لیے صدارت کا عہدہ سنبھالیں گے۔ غیر سرکاری نتائج کے مطابق مسٹر موریلس کو 60% ووٹ حاصل ہوئے ہیں۔ ان کے قریب ترین مد مقابل ایک تاجر سیموئل ڈوریا میڈینا کو 24% ووٹ ملے ہیں۔ اتوار کے روز لاپاس میں اپنے ہزارہا حامیوں سے خطاب کرتے ہوئے صدر نے کہا کہ یہ ان کی حکومت کے نظام کی کامیابی ہے۔ انہوں نے اپنی کامیابی کو کیوبا کے سابق لیڈر فیڈل کاسترو اور آن جہانی لیڈر وینزویلا کے ہیوگو چاویز کو موسوم کیا۔ عراق میں اتوار کے روز تشدد کے واقعات میں 3 خودکش کار بم حملے ہوئے، جن میں کرد سیکیورٹی فورسز کے کم از کم 50 اہلکار ہلاک ہو گئے، جبکہ صوبے انبار میں جہاں صورتحال کشیدہ ہے، سڑک کنارے نصب بم پھٹنے کے نتیجے میں پولیس سربراہ ہلاک ہو گئے۔ یہ کار بم دھماکے باقوبا کے شمال میں قرطبہ کے مقام پر عراقی حکومت کی ایک تنصیب کے احاطے میں واقع ہوئے، ایسے میں جب کرد ملٹری کے سابق فوجی لڑنے کے لیے رضاکارانہ طور پر اپنے نام درج کرا رہے تھے۔ حکام کا کہنا ہے کہ ایک حملہ آور نے احاطے کی راہداری کے اندر بارود سے بھرا مواد دھماکے سے اڑا دیا، جبکہ ایسی تنصیب کے اندر کچھ ہی لمحوں کے بعد دو دیگر حملوں عملہ آوروں